इमानदारीता भएन भने सम्बन्ध जति नै जोगाउन खोजे पनि एक दिन टुटेर गइ नै हाल्छ। नमस्कार, कार्यक्रम हाम्रो जीवनमा म प्रस्तुता रमा ढुङ्गाना हार्दिक स्वागत गर्दछु। कार्यक्रम हाम्रो जीवन सुन्दै आइरहनु भएको छ भने यहाँहरूलाई थाहा नै छ, हामी विभिन्न व्यक्तित्वहरूको जोडीसँग उहाँहरूको नै वैवाहिक जीवनसँग सम्बन्धित कुराकानी गर्नेछौ। आज पनि हामी आजको पाहुनाका साथ उपस्थित भइसकेका छौं। आजको हाम्रो पाहुना हुनुहुन्छ गैर सरकारी संस्था एबीसी नेपालको बोर्ड सदस्य चाँदनी राणा। एबीसी नेपालले महिला अधिकार र मानव बेचबिखन विरूद्ध काम गर्दछ। त्यसै गरी चाँदनी राणा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको महासचिव पनि हुनुहुन्छ। यस सञ्जालले आप्रवासनलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित बनाउने र आप्रवासी श्रमिकको अधिकारलाई स्थापित गर्नका लागि सरकारवाला निकायहरूसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ। चाँदनीजीको बारेमा त हामीले भनि नै हाल्यौं, उहाँको जीवन साथी चाहिँ को हुनुहुन्छ त तपाईँलाई जिज्ञासा लागिसक्यो होला। उहाँको जीवन साथी हुनुहुन्छ रविन्द्र कुमार थापा। उहाँ विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनमा आबद्ध हुनुहुन्छ। उहाँहरूको 2057 सालमा माघी विवाह भएको हो। हाल उहाँहरूको परिवारमा उहाँहरू दुईजना र उहाँहरूको एक छोरा हुनुहुन्छ। उहाँहरूले 23 वर्ष सँगै दाम्पत्य जीवन बिताइसक्नु भएको छ। उहाँहरूको यो 23 वर्षको यात्राको शुरूआत को मार्फत कसरी भयो त उहाँहरूबाटै सुनौ है त।
म हेटोडा बस्थेँ, कामत्याङ गर्थेँ त्यति बेला चाहिँ, अनि त्यहाँ हेटोडाकै एकजना दाई हुनुहुन्थ्यो, उहाँले चाहिँ उहाँको परिवारसँग पनि चिन्जान र बर परिवारसँग चिन्जान भएको हुनाले, अनि उहाँले चाहिँ ल उहाँलाई चाहिँ जोडी यो सोच है, दुवैजना जोडी राम्रो हुन्छ भनेर चाहिँ उहाँले प्रस्ताव राख्नु भएको रहेछ। तर हामीलाई थाहा थिएन, मलाई चाहिँ थाहा थिएन, ससुरा बुवाले को चाहिँ खोजी हो म चाहिँ उहाँको लागि
भने पछाडि ससुरा बुवाले जुराउनु भएको जोडी।
हजुर, होइन
के चिज चाहिँ मन पर्यो त्यतिखेर, कसरी वैवाहिक जीवनमा बाँधिनु भयो त?
अब एरेन्ज म्यारेज भन्न साथै त त्यस्तो मेरो लागि चाहिँ उहाँकोमा केही फरक होला। मेरो भन्दा एरेन्ज म्यारेज भनेपछि अब समय आएपछि सबैले विवाह गर्नुपर्छ भन्ने क्रममा चाहिँ विवाह गर्ने ऊ हो, अनि अर्को त फेरि परिवारले पनि हेर्छ, एजुकेसनहरूको कुराहरू गर्दाखेरि परिवारको वातावरण हेर्दाखेरि सानो परिवार उहाँको पनि, हाम्रो पनि सानो परिवार, अनि उहाँ पनि अब हामी दुवैको विषयहरू लगभग उस्तै उस्तै मिल्ने भएको हुनाले र क्षेत्रमा त्यस्तै काम गर्ने भएको हुनाले यो चाहिँ राम्रो हुन्छ होला भन्ने परिवारले छनौट गरे, अनि मलाई पनि हुन्छ जस्तो लाग्यो।
मेरो पनि खास के भने, फेरि हामी दुइटै हेटोडाको हेटोडामा गरी गरी एउटै भेकको हेटोडामा धेरै साथीहरूले भन्थे तिमीहरूको लभ म्यारेज हो कि भन्थ्यो, तर साँच्चै भन्यो भने हेटोडामा मङ्दी भन्छ नि त्यो बेला नहुँदा चाहिँ हामी एकरालाई चिन्थेनौँ, हामीले देखेको पनि थिएनौँ हामीले।
भने पछाडि एकैचोटि इङ्गेजमेन्टमा भेट भयो हजुरहरूको?
त्योभन्दा अगाडि एकचोटि जुराएर भेट भएको सबै दुइटै परिवारले जुराएर दुईजना भेट भन्दै थियो नि, भेटेर अलिअलि कुराकानी भयो त्यहाँ, त्यसपछि इङ्गेजमेन्ट भेट भयो।
के कुराकानी भयो त्यतिखेर चाहिँ?
कुराकानी मतलब बिर्सेकै भयो, तर मैले अरू के याद छ भने त्यहाँ चाहिँ जाँदाखेरि मेरो यो हातमा एउटा कोठी छ कि, अहिले पनि छ है, यो कोठी देखिँदाखेरि चाहिँ फेरि उसले नमान्ला, यसको बारे सोद्धाहरू यहाँ मैले टेप लगाएर गएको थिएँ कि है। र अर्को कुरा चाहिँ मलाई लाग्छ एकअर्का बिच नै के काम गर्छ, कस्तो कस्तो काम गर्छ भन्ने कुराको सेयरिङ भयो जस्तो लाग्छ मलाई, र अगाडिको कुरा थियो।
वास्तवमा भन्यो भने त्यति बेला चाहिँ मैले उहाँलाई हेराहारी गर्ने बेलामा चाहिँ एकछिन कुरा गरेको थिएँ, त्यति बेला म आफ्नो काममा व्यस्त थिएँ, घरमा एकछिन आइज आइज घरमा भनेर मलाई दाइले लिन आउनु भयो कि, म त नआए दौड्दै के भयो भनेर, अनि पछि ल यसो आइपुग्नु भएको छ उहाँहरूसँग कुरा गर्नु पर्यो ल भनेर कुरा गरेँ, अब बाबुआमाले जसलाई दिन्छ त्यसँग जाने हो भन्ने सोच भयो आफूलाई, जे कुरा सोध्नु भयो एन्सर दिएँ, अनि मलाई हतार भयो म गएँ भनेर म गएँ, त्यसपछि बाबुआमाको डिसिजन हो, त्यसपछि अब त्यो ओके भइसकेपछि त अब कुरा होइन अगाडि जाँदा ठिकै छ, गफ गर्ने पनि राम्रो एकदम सफ्ट तरिकाले, म अलि ठाडो बोल्छु होइन छिटो बोल्छु, तर उहाँ चाहिँ एकदम सफ्टले बोल्ने, अनि उहाँको त्यो बोलाइ राम्रो हो, त्यो चाहिँ मलाई राम्रो लाग्यो। पछि चाहिँ
सरलाई चाहिँ कोठीको डर लाग्यो, तपाईँले त्यो कोठी देख्नुभयो कि?
मलाई यति रस थियो कि मैले त भन्नु न, अब दोस्रो पटक मलाई बाटोमा आउँदा मैले चिन्दिनँ कि उहाँलाई, त्यति रसमा आएँ गफ गरेँ, मलाई लाग्छ हार्डली 5-7 मिनट जति गफ होला होइन।
विवाह गरेको सुरु सुरुको अनुभव चाहिँ कस्तो रह्यो त विवाह गरिसके पछाडि?
विवाह गरेर नयाँ मोड हुँदो रहेछ, अब बिहाभन्दा अगाडिको र पछाडिको कम्पेयर गर्नेमा चाहिँ केही चाहिँ जिम्मेवारी छ भन्ने पनि लाग्दो रहेछ, एउटा अहिले जिम्मेवारी चाहिँ अलिक थप भयो भन्ने पनि लाग्दो रहेछ, प्लस चाहिँ नि सँगसँगै हिँड्ने भएपछि जिम्मेवारीको साथसाथै कुनै एउटा सपोर्ट पनि छ है भन्ने चाहिँ लाग्दो रहेछ विवाह गरेपछिको अनुभव।
र म्यामले त एउटा उमेर पुगे पुगिसके पछाडि विवाह गर्नुभएको होइन, एकदमै सानो उमेर पनि होइन, परिपक्व उमेर भए पछाडि चाहिँ वैवाहिक जीवनमा बाँधिनु भयो, तर पनि विवाह गरेपछि माइतीलाई चाहिँ कतिको सम्झिनुहुन्थ्यो त?
ओहो, माइती छोड्न त साह्रै गाह्रो पो हुँदो रहेछ कि,
माइत त अहिलेसम्म पनि हो
माइत त अब हाम्रो महिलाहरूको चाहिँ पछाडिको के भन्छु मेरुदण्डले हो नि त।
हजुर, त्यतिखेरको समयमा त झन् धेरै नै मिस,
त्यति बेला त अब एकदमै मिस गरिन्छ नि। अब माइतीमा त आफ्नो किसिमको खाई, आफ्नो किसिमको लगाई, आफ्नो किसिमको त्यो आफूले जितिरहेको आमा हुन्छ, मेरो छोरीलाई के गर्दा खुसी हुन्छ भन्ने बाबा आमा हुन्छन् होइन, दाजुभाइ भाउजूहरू पनि, मेरो बहिनी मेरो नन्द कसरी गर्दा खुसी हुन्छ भन्ने, उसलाई यो मनपर्छ भन्ने कुरा अलिकति त्यो सेपरेट हुन्छ, अलग सबैको हुन्छ भने विवाहपछिको त सम्बन्ध जान्दै घरमा कस्तो होला के होला कसरी एडजस्टमेन्ट गर्ने होला। तर मलाई चाहिँ अलिक एज भएर बिहा गरेपछि कस्तो हुँदो रहेछ भने अगाडि प्लानिङ गर्दो रहेछ कि, म गएपछि यसरी म चाहिँ घर परिवारमा म्यानेज गर्छु, यसो गर्छु उसो गर्छु भन्ने कुरा दिमागमा चाहिँ आउँदो रहेछ। त्यो चाहिँ मैले फिल गरेँ। माइतीबाट घर जाँदाखेरि त अब माइती त मिस गर्ने नै भयो होइन, खानपिनकै कुरा गरौँ, अब खाना नै फरक हुन्छ टोटली, व्यवहार फरक हुने, नयाँ ठाउँ जाँदा नयाँ चिज हुने होइन, लगाई नयाँ व्यवहार नयाँ, अब लुगा पनि त्यस्तै लगाउनु पर्यो होइन, त्यो एडजस्टमेन्ट गर्न चाहिँ टाइम लाग्दो रहेछ।
हजुर, र दाम्पत्य जीवन सुरु गर्नुभएको कति समय पछाडि चाहिँ अभिभावक हुने मौका पाउनुभयो त?
दोस्रो वर्षमा
पहिलो सन्तानको रूपमा छोरा पाउनुभयो हजुरले होइन, र त्यो छोरालाई हातमा लिएर हेर्दाखेरि चाहिँ कस्तो अनुभव पाउनुभयो?
छुट्टी अनुभव हुँदो रहेछ, एकदम छुट्टी अनुभव हुँदो रहेछ कि एउटा अर्कै किसिमको चाहिँ एकदम आनन्दको भनौँ कि अर्थात् कस्तो अनुभव भनौँ त्यस्तो हुँदो रहेछ। हातो जब पहिला दिने बित्तिकै यसो हेरे छोरा हेरे हेर्ने बित्तिकै त साँच्चै त्यो भन्नै सकिने कस्तो अनुभव हुँदो रहेछ भनेर ठ्याक्कै मेरो सबभन्दा पहिलो एक्सप्रेस कि अरे म जस्तो रहेछ कि
भनेर
त्यो एक्सप्रेसन भएको थियो। सुरुमा हेर्दाखेरि एकदम आउट अफ एक्साइटमेन्ट त्यस्तो किसिमको एक्सप्रेसन एकदम अर्कै अनुभव हुँदो रहेछ।
र अहिले चाहिँ छोरा कति वर्षको हुनुभयो?
22
वर्ष भइसक्नु भएको छ होइन, त्यो छोरालाई देखेर तपाईँले आफूलाई कतिको मिस गर्नुहुन्छ त?
छोरा बाहिरै छ अहिले, अहिले बाहिर पढ्दैछ युरोपमा, प्राय दिन अब चाहिँ भिडियोमा कुरा भइरहेको छ, आनन्द लाग्छ उसले राम्रो प्रोग्रेस गर्दैछ उसले, म पनि बाहिरै पढेको हो केही समय, र मलाई लाग्छ कि मैले बाहिर पढ्दाखेरि जतिको चाहिँ एउटा एकदम पढ्नुको लागि इफोर्ट गरेको थिएँ, बाहिर पढ्दा जहिले पनि सजिलो हुँदैन, कहिले गाह्रो हुन्छ कहिले सजिलो हुन्छ त्यो कुरा पनि झेल्दै थिएँ, अब छोरा पनि त्यो झेल्दैछ, अब छोरा पनि मच्योर हुँदैछ त्यस्तो कुरामा भने चाहिँ मलाई लाग्छ कहिले कहिले।
हजुर, र आज हजुरहरूले 23 वर्षसँगै बिताइसक्नु भएको छ, त्यो 23 वर्षको यात्रा चाहिँ कस्तो रह्यो त सुरुको दिनदेखिको आजसम्मलाई फर्केर हेर्दाखेरि?
साँच्चै भनौँ भने यो एउटा मलाई के लाग्छ भन्दा कसैले कसैलाई सोध्छ भने कस्तो यात्रा भने एकदम राम्रो भयो एकदम राम्रो भयो भन्ने मात्रै हो भने सायद त्यो चाहिँ कुरा बनावटी लाग्छ मलाई। उकाली ओह्रालो यात्रा भयो, धेरै कुरा सिक्यो हामीले पनि, धेरै सिकेर हामी सँगसँगै अगाडि पनि बढ्यौँ, अब हाम्रो उकाली ओह्रालो अहिले पनि भइरहेको छ, मलाई लाग्छ त्यो उकाली ओह्रालो नै एउटा चाहिँ दाम्पत्य जीवन लाग्छ मलाई।
कार्यक्रम हाम्रो जीवन सुनिरहनु भएको छ, हामीसँग हुनुहुन्छ गैर सरकारी संस्था एबीसी नेपालको बोर्ड सदस्य, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको महासचिव चाँदनी राणा, उहाँको जीवन साथी हुनुहुन्छ रविन्द्र कुमार थापा, उहाँ विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनमा आबद्ध हुनुहुन्छ। कार्यक्रममा अब नेपालो भएको छ साङ्गीतिक विश्रामको, कुन गीत सुनेर सुनाउन चाहनुहुन्छ हाम्रो आदरणीय श्रोतालाई?
यो अरुण लामा र जितेन्द्र बर्देव होला सायद, पुरानो गीत हो।
हेर कान्छ डाँडालाई फुलले ढाक्यो टिप न टिपेर एउटा चुल्ठो म घाँसी देऊ न जीवन मात्र होइन अर्को जीवन
मन पनि तिम्रै हो
पछि फेरि पनि स्वागत छ कार्यक्रम हाम्रो जीवनमा। हाम्रो जीवन रेडियो नेपालबाट हरेक दिन यसै समयमा प्रसारण हुने गर्छ र पुनः प्रसारण शुक्रबार 3:15 हुने गर्दछ। हाम्रो प्रसारण एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्ज साथै www.radionepal.gov.np अनलाइन radionepal.gov.np रेडियो नेपालको मोबाइल एप र रेडियो नेपालको वेबसाइटमा गएर अडियो संग्रहबाट पनि फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। आज हामी गैर सरकारी संस्था एबीसी नेपालको बोर्ड सदस्य सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको महासचिव चाँदनी राणा र उहाँको जीवन साथी रविन्द्र कुमार थापा उहाँ विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनमा आबद्ध हुनुहुन्छ उहाँहरूसँग कुराकानी गरिरहेका छौं र यो कुराकानीलाई फेरि पनि अगाडि बढाउँछु। हजुरहरूलाई विवाह भनेको चाहिँ के हो जस्तो लाग्छ?
विवाह भन्न साथै एउटा चाहिँ जीवनको लागि बोर्ड जस्तो लाग्छ मलाई। विवाह भन्न साथै एउटा बुहारीबाट पारी धर्मको लागि त चाहिन्छ नि बोर्ड भनेको। जीवन साथी त्यो हो कि जीवनलाई चाहिँ सरल तरिकाले अगाडि बढाउनको लागि एउटा माध्यम हो चाहिँ विवाह।
हजुर, र विवाहको डेफिनेसन त हाम्रो म्यामले दिइहाल्नु जीवन साथी भनेको चाहिँ के हो जस्तो लाग्छ सरलाई?
विवाह एउटा माध्यम हो भने त्यो माध्यममा सँगसँगै हिँड्नको लागि चाहिँ नि एकअर्काको सहारा चाहिँ जीवन साथी हो जस्तो लाग्छ मलाई।
हजुर, र अघि नै सर म्यामले भनिसक्नुभयो तीनजना छौँ, तीनजना मध्ये छोरा बाहिर छ, दुईजना मात्रै छौँ। जीवन भनेको उकाली ओह्राली हो, कहिलेकाहीँ उकाली पनि हुन्छ, कहिलेकाहीँ ओह्राली पनि हुन्छ भन्नुभयो होइन। यसो कहिलेकाहीँ ठाकुर ठुक मिसअन्डरस्ट्यान्डिङ कतिको हुन्छ?
मलाई लाग्छ जति भयो उति मिठो हुन्छ जस्तो लाग्छ है। जति भयो उति मिठो हुन्छ, अनि त्यसपछि फकाइन्छ नि त एक आपसमा। अब कसो गल्ती हुन्छ उसले फकाउने, तर म प्राय आफ्नो गल्ती हुँदा म फकाउनु जाँदैन, उहाँले फकाउनुहुन्छ मलाई होइन।
भनेपछि छिटो रिस म्यामलाई नै हुन्छ,
छिटो मलाई रिस उठ्छ एकदमै। सेलाउनको लागि पनि म छिटो पनि सेलाउँछु, छिटो मेरो रिस पनि कम हुन्छ। अब पहिला तुलनामा त धेरै रिस कम छ मेरो। अब आजकल त अब एजको अनुभव पनि हुँदै गयो, एजले पनि अनुभव दिँदै गयो। बाहिर त कहीँ पनि रिस आउँदाखेरि अब काम छैन, अन्त सबै रिस पोको आएर उहाँले फेरिदियो होइन। अनि उहाँले त्यो फेरिसकेपछि उहाँले फेरि मलाई काम डाउन गर्नुहुन्छ, फेरि अगाडि यसरी जाने नै हो।
र जिन्दगी यसरी नै अगाडि बढिरहेको हुन्छ होइन। दुईजना मात्रै हुनुहुन्छ, रमाइलो कतिको गर्नुहुन्छ त घरभित्र घर बाहिर?
हामी गर्छौँ, रमाइलो गर्छौँ हामी चाहिँ। के अरे प्रायः के अरे घरभित्र पनि रमाइलो गर्छौँ, टिभीहरू हेर्छौँ, सँगसँगै बसेर खान्छौँ, टिभी हेरेर आफ्नो मनपर्ने प्रोग्राम्सहरू हेर्छौँ। विकेन्ड्सहरू हामी बाहिर पनि जान्छौँ, बाहिर गएर कतै चाहिँ गएर खाने, कतै गएर नाइट स्टे गर्ने काम पनि गर्छौँ हामीले। मलाई लाग्छ के अरे त्यो जिन्दगीमा सँगै अगाडि बढ्दाखेरि रमाइलो पनि चाहिँ रहेछ जस्तो भन्दा छ, त्यो गर्छौँ हामीले।
सबभन्दा हाम्रो चाहिँ राम्रो पार्ट के छ भने हामी जे पनि सानो सानो कुरा पनि सेयरिङ गर्छौँ कि। म कहाँ गएछु, कोसँग भेटेछु, के गरेर आएको छु होइन, अनि मेरो बारेमा के भन्नु पऱ्यो सबै मलाई थाहा छ, भएको बारेमा सबै मलाई थाहा छ कि। हामी बेलुका जब घर फर्काउन साथै एकछिन हामी चाहिँ बाहिर के भयो कसो भयो त्यसको प्रगति सबै सेयरिङ गर्छौँ एकदमै। त्यसमा इन्जोय गर्छौँ एकछिन कि आज मैले यसो गरेँ उसो गरेँ भन्छु, उहाँले पनि अँ मैले यस्तो गरेँ भने, अनि कहीँ गल्ती भएछ भने पनि ए ला त्यस्तो नगर्नुपर्ने है, त्यस्तो यस्तो भएछ है, त ठिक छ भने त्यो लर्निङ गर्छौँ कि। त्यो सबभन्दा राम्रो हाम्रो बेस्ट पार्ट चाहिँ त्यो छ, एकदमै सानसानो कुरा पनि के अरे कम्युनिकेसन चाहिँ हाम्रो एकदम राम्रो छ यो चाहिँ।
हजुर, र आजको दिनमा 23 वर्षसँग बिताइसक्नु भएको छ, हजुरहरूले सफल वैवाहिक जीवन बिताउनु भएको छ, त्यो पात्र के हो र भर्खरै रिसेन्टली विवाह गर्नुभएको वैवाहिक जीवनमा बाँधिनु भएको नवदम्पतिहरूलाई के भन्न चाहनुहुन्छ?
सबल ठुलो विश्वास हुनुपर्छ एक आपसमा, र अर्को कुरा चाहिँ कम्युनिकेसन हुनुपर्छ, संचार चाहिँ एकदम राम्रो हुनुपर्छ एक आपसमा। जे कुरा छ एकदम तटस्थ कुराहरू, अगाडि आफ्नो योजना के छ, कसरी गरिरहेछ, के छ भन्ने कुराहरू, र आफ्नो जे पनि योजनाहरू बनाउँदा परिवारसँग बनाउँदा सरसल्लाह गरेर अनि अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दा चाहिँ सुखमय हुन्छ जस्तो लाग्छ। अर्को कुरा विश्वास हुनुपर्छ कि श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई विश्वास एकदमै गर्नुपर्छ। त्यो विश्वास गर्न सकियो र त्यसपछि एक आपसको चाहिँ कम्युनिकेसन राम्रो भयो भने
त्यो विश्वास एउटा ठुलो कुरा। अर्को चाहिँ के भन्दा एउटा एक्सपेक्टेसनको कुरा हुन्छ। अब यो पनि एक्सपेक्ट गर्न मिल्दैन कि विवाह गरेपछि जिन्दगी जहिले पनि एकदम सुमधुर तरिकाले एउटै रफ्तारले चलिरहेछ भन्न एक्सपेक्ट गर्नु मिल्दैन। उकाली ओह्रेर आउँछन्, त्यो उकाली ओह्रेरसँग सँगै जुझ्दै जानुपर्छ। र जीवनको लक्ष्य भने कि तब मात्रै प्राप्त हुन्छ जब हामी उकाली ओह्रेरसँगै जुझ्दै जान्छौँ, र कहिले पनि हामी चाहिँ एउटै रफ्तारमा राम्रोसँग जिन्दगी गरिरहेछ भन्ने सोच त्यो एक्सपेक्ट गर्न अलिक मिल्दैन।
त्यसमा सँगसँगै भावना बुझ्नुपर्छ दुबईको कि उसको एक्सपेक्टेसन के छ, उसको भावना के छ, उसको चाहना के छ, त्यो पनि भावना एक आपसमा बुझ्नुपर्छ। बुझेर अगाडि गर्दा पनि राम्रो हुन्छ। जस्तै मेरो के भावना, मलाई मेरो चाहिँ केही कमजोरी हुन्छ, मेरो के आफ्नो चाहना हुन्छ, त्यसलाई पनि चाहिँ एड्रेस गर्नुपर्छ। र मेरो श्रीमानजीको के चाहना छ, उहाँको के चाहना छ, उहाँको के भावना छ, त्यसलाई पनि कदर गर्नुपर्छ कि त्यो पनि एउटा सूत्र होस् लाग्छ मलाई।
हजुर, र अझै एकदमै धेरै छिटो सम्बन्धहरू टुट्ने पनि सूचनाहरू समाचारहरू हामीले सुनिरहेका हुन्छ, देखिरहेका हुन्छौँ होइन। विवाह गर्नुभन्दा अगाडि एउटा परिवारले खेल्ने भूमिका र विवाह गरिसके पछाडि स्वयं श्रीमान श्रीमतीले खेल्ने भूमिका चाहिँ के भयो भने चाहिँ यो सम्बन्ध विच्छेदलाई कम गर्न सकिन्छ होला?
अघि हामीले कुरा गर्यौँ नि त्यो तिन चारवटा पोइन्ट,
हजुर
त्यो कुरामा क्लियर हुनुपर्छ, त्यो चाहिँ हुनुपर्छ अनिवार्य।
त्यो त विवाह पश्चात भयो, विवाह अगाडि पनि?
ए हजुर, विवाह अगाडि चाहिँ हामीले चाहिँ के सोध्नु पर्यो, पहिला विचार सोध्नुपर्छ कि अब हुन त अब मलाई अलिकति फरक तरिकाले मलाई सोचेला अहिले लिभिङ टुगेदरको जुन कन्सेप्टहरू आएको छ नि, र हाम्रो चाहिँ संस्कारले जुन किसिमको त्यो रोग लगाएको छ त्यो रोगको आधारमा रोकेर लिभिङ टुगेदर भन्दा साथै बस्नुसँगै पर्छ भन्ने होइन, केही दिन चिनजान गर्नुपर्छ, घुमघाम गर्नुपर्छ, चिनजान गर्नुपर्छ, उसको बानी व्यवहार एक आपसमा बुझ्नुपर्छ होइन, एक किसिमकोबाट कसैले चाहिँ बुझ्दैन। त्यसरी चाहिँ व्यवहार गर्दाखेरि अहिलेको अवस्थामा फरक, पहिलाको अवस्था र अहिलेको अवस्था फरक, र अनि उसको घरको उसमा एडजस्ट गर्न सक्ने छ कि छैन, उसको विचारमा काम गर्न सक्ने छ कि छैन, हो त्यसमा पनि उसले विचार गरेर केही टाइम लिएर चाहिँ एक आपसमा चिन्नुपर्छ होला। चिनिसकेपछि बल्ल अनि विवाह गर्दा राम्रो हुन्छ होला। अब त्यो चिनजान गर्दैमा, भेट्दैमा, कुरा गर्दैमा विवाह गर्नै पर्छ भन्ने पनि छैन। पहिलाको सोचमा चाहिँ कति केटी हेऱ्यो, कति केटा रिजेक्सन गर्यो भने अब स्पेसली केटीलाई आउँछ होइन, कति रिजेक्सन गर्यो त्यो केटीलाई खत्तम छ, क्या हो बिहा भएन भन्ने हुन्छ। त्यो सोच चाहिँ हामीले चेन्ज गर्नुपर्छ होला। एक आपसमा विचार पहिला मिल्नुपर्छ, विचार मिलाउनको लागि चाहिँ त्यो टाइम चाहिँ एउटा चाहिन्छ। टाइममा अवधिमा हामीले त्यो विचार मिलाउन सक्यो भने पक्कै पनि अगाडि त्यो प्रवास अनि के भन्छ विवाह भन्ने चाहिँ त्यो दुईवटा परिवारको सम्बन्ध हो नि त, जोडिने हो नि त, र दुईवटा परिवारको एक आपसमा सम्बन्ध पनि चाहिँ त्यो आफ्नो अनुसारको लेभल अनुसारको गर्नु पनि पर्छ जस्तो लाग्छ।
एकदम सही कुरा हो, र साँच्चै भन्यो भने विवाहभन्दा अगाडि चाहिँ नि मलाई लाग्छ आफ्नो फ्यामिलीको ठुलो हात हुन्छ कि कस्तोलाई चाहिँ नि छोरी दिने छोरा दिने भन्ने कुराहरू है, र त्यहाँ चाहिँ नि एउटा यस्तो सिचुएसन क्रिएट गर्नुपर्छ कि केटाकेटी एकअर्कालाई एकअर्काले राम्रोसँग चिनोस् जानुस् भन्ने एउटा सिचुएसन त्यो चाहिन्छ। र फ्यामिलीको हात त्यहाँ भयो, विवाह पछि चाहिँ फेरि केटाकेटी नै ठुलो रोल हुन्छ कि कसरी सँगसँगै सफल पार्नेतिर आफू जाने, कसरी दुइटा फ्यामिली बिचमा चाहिँ कसरी चाहिँ अझ के अरे अझ सुमधुर सम्बन्ध कायम गर्ने भन्ने कुरा, यो पनि ठुलो रोल चाहिँ केटाकेटीको पनि हुन्छ जस्तो लाग्छ।
हजुर, र अन्त्यमा रेडियो नेपाल सुनेर बसिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई सम्बन्धको बारेमा के भन्न चाहनुहुन्छ? सम्बन्ध कसरी चाहिँ अगाडि बढाउने, तपाईँहरूको जस्तै सुखद बनाउने के भन्न चाहनुहुन्छ?
एउटा कुरा त विश्वास ठुलो कुरा, जुन अघि नै उसले भनिहाल्यो, एक आपसमा ट्रस्ट गर्न जरुरी छ। अब आफ्नो श्रीमती कतै बाहिर काममा गएको छ, यस्तो कथा गयो होला के गरेर भने त्यो शङ्काको हिसाबले हेर्नु भने कि उसले गरेको काम के हो, कसो भने ए कसो भन्ने कुरा छलफल गर्ने, सल्लाह गर्ने, शङ्काको हिसाबले नहेर्ने, एउटा एक आपसी ट्रस्ट एउटा एकदम जरुरी कुरा हो। र अघि मैले भने कि एउटा सम्बन्ध सुधार गर्नुको लागि चाहिँ के अरे विभिन्न बाधा अडचन आउँछन्, कहिले ओह्रालीको कुरा पनि गरेँ मैले, यो कुरा हामीले एक्सेप्ट गर्नुपर्छ। यसो गर्यो भने ट्रस्ट पनि बिल्ड हुन्छ, र ट्रस्ट बिल्ड भयो भने सम्बन्ध राम्रोसँग अगाडि पनि बढ्छ भन्ने मेरो सोचाइ
हो। सबभन्दा ठुलो कुरो चाहिँ त्यही हो, सम्बन्धलाई चाहिँ कायम राख्नको लागि चाहिँ एक आपसको चाहिँ भावनाहरू चाहिँ अन्डरस्ट्यान्डिङ गर्नुपर्छ, एक आफूले बुझ्नुपर्छ, त्यसलाई चाहिँ अगाडि भावनाहरूलाई कदर गर्नु पर्यो होइन। अनि जहाँ चाहिँ भावना कदर हुँदैन त्यहाँ नै हिंसाको सुरुवात हुन्छ कि, त्यो सम्बन्धको लागि सबभन्दा ठुलो भावनालाई कता ट्रस्टको कुरा त छँदैछ, विश्वासको कुरा हो। अनि जहाँ पनि हामीले भेट्छौँ, अहिले सम्बन्ध बिग्रेको देख्छौँ, अनि कसैको मोटरसाइकलमा बसेर श्रीमती गएको छ कोसँग हँ भन्ने क्वेसनहरू गर्ने, अनि अलि अफिसबाट ढिला आउँदाखेरि किन ढिला आएको हँ भन्ने, श्रीमान कहिले काहीँ बाहिर बसेर अब आउँदाखेरि कोही साथी केटी साथीले गफ गरेर आज देखेछ भने को केटीसँग गफ गरेको हुँ भन्ने, अब हुन छ एक्स्ट्रा मेटल केसहरू पनि हामीले नभेटेको होइन, भेटेका छौँ, तर किन भयो भन्ने कुरा पनि हामीलाई त्यहाँ छ कि होइन। अनि ट्रस्टको कुरा सँगसँगै अनि त्यसपछि आएर छलफलको कुरा अनि भावनालाई रेस्पेक्ट गर्ने कुरा चाहिँ यो गर्न सक्यो भने सम्बन्ध नै यही लाग्छ, त्यो नै हो सम्बन्ध जस्तो लाग्छ।
हजुर, अब नै कार्यक्रमको निर्धारित समय सक्ने लागिसकेको छ, स्टुडियोसम्म आएर आफ्नो अमूल्य समय दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
यहाँहरू पनि धेरै धेरै धन्यवाद छ, हामीलाई यहाँले इन्भाइट गर्नुभयो, धेरै खुसी लाग्यो, धन्यवाद छ धेरै धेरै, र सम्पूर्ण श्रोताहरूलाई पनि हामी सबैको तर्फबाट शुभकामना, धन्यवाद।
हामीलाई पनि तपाईँले फेरि एकपल्ट पछाडि फर्काउनु भयो जीवनको बारेमा सोध्नको लागि, त्यसको लागि फेरि पुनः हामी पछाडि फर्केर फेरि यहाँसम्म आइपुगेको छ, त्यो मौका दिनुभएको तपाईँलाई धेरै धेरै धन्यवाद रमाजी।
हस् त, कार्यक्रम हाम्रो जीवन आजको लागि यति नै। आज हामीले गैर सरकारी संस्था एबीसी नेपालको बोर्ड सदस्य सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको महासचिव चाँदनी राणा र उहाँको जीवनसाथी रविन्द्र कुमार थापाको वैवाहिक जीवनको कुराकानी गर्यौं। अर्को हप्ता नयाँ जोडीका साथ उपस्थित हुने बाचा सहित म प्रस्तुता रमा ढुंगाना सहित प्राविधिक मित्र मोहन काफले विदा हुन्छौ। हस्त, नमस्ते।